रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर सम्वादमा फेरि एकपटक म नवराज लम्साल. आज बिहानीमा यो अन्तर सम्वादमा हामी अलि फरक विषयमा छलफल गर्छौं. सन्दर्भ अलि फरक उठाउँछौं र हामी राष्ट्रकवि माधव घिमिरेको सम्झना गर्छौं. नेपाली हामी रहुला कहाँ नेपालै नरहे, गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाल जस्ता उच्च राष्ट्रिय चेतनाका गीत होस् वा गौरी जस्तो शोक केन्द्रित करूण रस प्रधान कृति होस् वा राष्ट्र निर्माता राजेश्वरी पापिनी आमा अश्वत्थामा जस्ता कृतिहरू हुन् वा मालती मंगले जस्ता नाटकहरू हुन् वा अरू धेरै पुस्तकहरू हुन्, ती पुस्तकहरू र उहाँले लेख्नुभएका कुराहरू र उहाँको योगदानको विषयमा सधैँभरि विश्लेषण, समालोचना र समीक्षा भइरहनेछ हुनेछ र यसबीचमा पनि निकै भयो. हिजो 13 दिन सकिसकेको छ र एक प्रकारको समीक्षा समालोचनाहरू पनि भइसकेको छ. यसैबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले काव्य र कविताको माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा माधव घिमिरेले पुर्याउनु भएको योगदान मुलुकले सम्झिरहनेछ भनेर बताउनु भएको छ र उहाँले एउटा शोक वक्तव्य नै उहाँको घरसम्म पठाइदिनुभयो र उहाँले परिवारजनमा संवेदना प्रकट पनि गर्नुभयो. त्यसै गरी प्रधानमन्त्री, विपक्षी दलका नेता, कवि, कलाकार, साहित्यकारहरू सबैले आफ्नो ढंगले आफ्नो व्याख्या र विश्लेषणहरू गर्नुभयो, श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो. र सबभन्दा रमाइलो चिज चाहिँ यो 13 दिनमा के रह्यो भने नेपाली संसारले उहाँलाई अत्यन्तै प्रेमपूर्वक सम्मान गर्यो र धेरै जसो दैनिक र साप्ताहिक पत्र पत्रिकाहरूले उहाँमाथि सम्पादकीय लेखेर पनि सम्मान व्यक्त गरे र यो पनि एउटा कविका निम्ति निकै महत्वपूर्ण कुरा हो. र सँगसँगै एउटा प्रश्न फेरि उब्जियो र एउटा प्रश्नले यो 13 दिन निकै ततायो साहित्यिक दुनियाँ राष्ट्रकवि यो पदवीमाथि. र राष्ट्रकवि यो पदवीमाथि निकै चर्चा चल्यो र यस विषयमा निकै गहिरो व्याख्या र विश्लेषणहरू पनि ठाउँ ठाउँहरूमा भए. अहिले भर्चुअल मिटिङहरू, सम्वादहरू, छलफलहरू पनि निरन्तर जारी रहे. के छ त अन्तर्राष्ट्रिय प्रचलन राष्ट्रकवि, महाकवि, युवा कवि, त्यसै गरी कवि शिरोमणि, जनकवि आदि आदि उपाधिहरू छन्, दिएका छन् र यो हामी कहाँ पनि छ र संसारभरि यसको प्रचलन के छ, अरू देशहरूमा के गर्छन् वा यसको अर्थ के हुन सक्छ त यसमाथि केन्द्रित रहेर बहस गर्छौं हामी. यसरी छलफल गर्नको निम्ति आज मैले राजकुमार बानियाजीलाई बोलाएको छु. उमेरले युवा, लेखनमा जोशपूर्ण एकजना व्यक्ति जो कला साहित्यको राम्रो समीक्षक हुनुहुन्छ, कला समीक्षकको रूपमा परिचित हुनुहुन्छ र उहाँले गहिरो र मसिनो गरी धेरै चिज लेखि पनि रहनु भएको छ, विश्लेषण पनि गर्दै आउनु भएको छ. सामान्यतया लेख्न चाहिँ धेरै मन पराउने, बोल्न अलिक कम मन पराउने राजकुमार बानियालाई आज रेडियो नेपाललाई समय दिनुहोस् भनेको छु र उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ. राजकुमारजी हार्दिक स्वागत छ.
नमस्ते.
आरामै हुनुहुन्छ? यो सन्दर्भ राष्ट्रकविकै विषयमा र यो 13 दिन उहाँको योगदानको समीक्षा समालोचना भयो, यहाँले नि एउटा विशद आर्टिकल लेख्नुभयो, त्यसको पनि निकै चर्चा रह्यो. यो राष्ट्रकवि भनेर भन्ने अथवा महाकवि भन्ने अथवा विभिन्न पदवी दिने चलन चाहिँ यो नेपालमा हो कि यो अन्यत्र पनि यो खालको प्रचलन छ? तपाईँले कसरी हेर्नु भएको छ यसलाई?
होइन, यो राष्ट्रकवि चाहिँ अब मैले विकिपिडिया हेर्दाखेरि अब संसारभरिकै प्रचलन रहेछ. राम्रा राम्रा एकदमै प्रसिद्ध कविहरू चाहिँ हरेक देशका प्रसिद्ध कविहरू राष्ट्रकवि भएको चाहिँ पाउँछौँ. जस्तो हामी गेटे भन्छौँ होइन, उनी जर्मनका राष्ट्रकवि थिए. वर्ल्ड हिटम्यान भन्छौँ हामी, उनी चाहिँ अमेरिकाको चाहिँ राष्ट्रकवि थिए. अब सेक्सपियर भन्छौँ हामी, विलियम सेक्सपियर भन्छौँ, उहाँ पनि अब के अरे बेलायतको चाहिँ इङ्ल्यान्डको राष्ट्रकवि हुनुहुँदो रहेछ होइन. त्यसरी संसारभरिकै यो प्रचलन रहेछ. अब इन्डियामा पनि तपाईँको अहिलेसम्म 8 जना चाहिँ राष्ट्रकवि भएको रहेछन्, जस्तो के अरे हरिवंश राय बच्चन पनि एउटा राष्ट्रकवि रहेछन् इन्डियाको होइन. अब यसरी राष्ट्रको राष्ट्रिय संस्कृतिको पहिचान, विश्वास र सिद्धान्तको प्रतिनिधित्व गर्ने नायक, सांस्कृतिक नायक भन्दो रहेछ यो राष्ट्रकविलाई. यो सरकारद्वारा विधिवत रूपमा घोषित छ राष्ट्रकवि, जसलाई चाहिँ एउटा सर्वोच्च कवि, एउटा सर्वमान्य कविको रूपमा चाहिँ लिइँदो रहेछ. र सच्चा राष्ट्रकविले आफ्नो कविता मार्फत जातीय भावना र इतिहासलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्छ भनिँदो रहेछ. र राष्ट्रकविलाई विश्वकवि समेत भनिँदो रहेछ. यो विश्वकविको पहिलो शर्त नै राष्ट्रकवि हो भन्ने मत पनि के अरे पाइन्छ अध्ययन गर्दाखेरि. र राष्ट्रभित्रको अन्तर्राष्ट्रिय तत्त्वलाई बाँडी दिने मान्छे चाहिँ राष्ट्रकवि हो भन्ने पनि चलन रहेछ है. र भारतको सन्दर्भमा चाहिँ जातीय र भाषिक समुदायको ऐतिहासिक व्यक्तित्व मानिएको छ। त्यहाँ इन्डियामा चाहिँ हरेक भाषाको जस्तो तमिल भाषी अब कन्नड भाषी पनि राष्ट्रकवि भएका छन्। जस्तो त्यहाँको राष्ट्रिय भाषा जे जति छन् ती सबै राष्ट्रिय भाषाका चाहिँ के अरे उम्दा कविहरूलाई चाहिँ राष्ट्रकवि मानिएको चाहिँ पाइएको छ। र यो राष्ट्रकवि राष्ट्र भनेको चाहिँ अब सांस्कृतिक अवधारणा हो र यो देश भनेको चाहिँ भौगोलिक अवधारणा मानिन्छ, राज्य भनेको राजनीतिक अवधारणा मानिन्छ। त्यस कारणले यसलाई समुच्चमा भन्दाखेरि चाहिँ एउटा राष्ट्रकविलाई एउटा सांस्कृतिक नायकको रूपमा लिएको चाहिँ मैले पाएँ।
जस्तो तपाईँले भन्नुभयो नि गेटेदेखि शेक्सपियरसँग कुरा गर्नुभयो, त्यसै गरी भारतको कुरा गर्नुभयो, त्यहाँको तमिलदेखि कन्नड भाषामा लेख्नेहरू समेतलाई राष्ट्रकवि भनेको भनेर भारतमै आठजना चाहिँ राष्ट्रकवि भनेर भन्नुभयो। त्यो आठैजनालाई राज्यले घोषणा गरेको स्थिति हो,
उनीहरूको चाहिँ अब आफ्नो राज्य सरकारले पनि घोषणा गर्न सक्दो रहेछ उनीहरूको एउटा उनीहरूको र तिनीहरू चाहिँ राष्ट्रकविको रूपमा सम्मान पाएको र उनीहरूले कतिपयले चाहिँ अब आवधिक रूपमा राष्ट्रकवि भएको होइन, कतिपयले चाहिँ अब जीवनकालभरि नै राष्ट्रकवि भएको त्यस्तो खालको दृष्टान्तहरू पाइँदो रहेछ। कसैलाई चाहिँ अब राष्ट्रकवि नै भन्दो रहेछ, कसैलाई नेसनल पोएट भन्छ, कसैलाई ग्रेट पोएट भन्छ है, कसैलाई पोएट लरेट भन्छ, यस्तो खालको शब्दमा चाहिँ विभिन्नता छ तर त्यो समानार्थी नै देखिन्छ त्यो।
तपाईँलाई के लाग्छ त्यसरी भनिनुमा त्यो राष्ट्रिय आवश्यकता पनि हो रहेछ कि त्यो कविहरूले पुर्याएको योगदानको सम्मान मात्रै रहेछ कि तपाईँ अघि भन्नुभएको थियो नि सांस्कृतिक अवधारणासँग जोडिन्छ राष्ट्र भनेर, त्यो त्यो अवधारणासँग जोडिनु र विभिन्न कविहरूलाई त्यसरी उपाधि दिनुको पछाडिको चाहिँ मूल उद्देश्य चाहिँ के रहेछ?
होइन, यो एउटा त सम्मानै हो, दोस्रो कुरा चाहिँ कविले अब एउटा जीवनभरि गरेको योगदानको एउटा कदर पनि हो। त्यस्तै अब एउटा चाहिँ सांस्कृतिक रूपमा राष्ट्रलाई एकताबद्ध गर्ने, राष्ट्रको जातीय भावनाको प्रतिनिधित्व गर्ने, त्यसलाई चाहिँ एउटा राष्ट्रिय एकताको एउटा सन्देश हो जस्तो मलाई लाग्छ।
जस्तो नेपालमा के हदसम्म विवादहरू पनि भए राष्ट्रकविको यो पदवीको सन्दर्भमा, कसले दिलाएको, कसले दिएको, कसले लिएको भन्ने कुराको विवाद पनि भयो। जसरी नेपालमा 101 वर्ष बाँचेर बित्नुभएका राष्ट्रकवि माधव घिमिरेकै विषयमा निधनपछि पनि पक्ष र विपक्षबाट चर्चा समीक्षा भयो, यो स्वाभाविक पनि हो। कसैलाई देवत्वकरण पनि गर्नु छैन, कसैलाई राक्षसीकरण पनि गर्नु छैन, त्यो त्यो आलोचना समालोचना साहित्यमा त झन् बेसी हुन्छ नै, समालोचना हुन्छ नै। त्यो नेपालको सन्दर्भमा जस्तै ती देशहरूमा विवाद हुँदो रहेछ कि रहेन? जस्तो भारतमा आठजना मान्छेलाई, विभिन्न मान्छेलाई चाहिँ, विभिन्न कवि साहित्यकारहरूलाई चाहिँ राष्ट्रकवि भन्दाखेरि त्यहाँका साहित्यिक जमातले त्यसलाई कसरी लिएको रहेछ तपाईँको अध्ययनमा?
मलाई चाहिँ के लाग्छ भने अब नेपालमा राष्ट्रकवि भन्दा अगाडि चाहिँ कवि शिरोमणि पनि घोषणा भएको थियो कवि लेखनाथ पौडेललाई होइन, त्यतिखेर चाहिँ राजा त्रिभुवनले नै त्यो लेखनाथलाई चाहिँ के अरे कवि शिरोमणि घोषणा गर्नुभएको हो। त्यो चाहिँ नि त्यतिखेर त्यस्तो विवादहरू केही पनि सुनिएन किनभने त्यो समयको एउटा सबभन्दा चाहिँ नि उम्दा कवि, सबैभन्दा चाहिँ नि उज्जवल एउटा चाहिँ छवि भएको कविको रूपमा अब लेखनाथ पौडेल हुनुहुन्थ्यो र उहाँलाई चाहिँ राष्ट्रकवि बनाउँदाखेरि केही विवाद भएन। राष्ट्रकवि कवि शिरोमणि भने जस्तै एउटा राष्ट्रकवि पनि एउटा पदवी हो, त्यो पदवी चाहिँ माधव घिमिरेलाई चाहिँ दियो जस्तो उहाँको चाहिँ 85 वर्षको काव्य साधना छ उहाँमा र चाहिँ यो कवितामा पनि उहाँ जेठो हुनुहुन्छ, कविताले पनि जेठो, उमेरले पनि जेठो यस्तो यो काव्य शिल्प, यस्तो उम्दा काव्य शिल्प भएको चाहिँ कवि र यति लामो दीर्घ साधना गर्न सक्ने कवि नेपाली लोक छन्द र संस्कृत छन्दमा उत्तिकै काबिल, उत्तिकै चाहिँ नि आफ्नो कौशल देखाएको छ नि कवि र चाहिँ नि यो वर्ल्ड हिटम्यानले चाहिँ नि अमेरिकाको प्रकृतिको चाहिँ नि स्तुति गाए, बब डिलनले चाहिँ नि त्यहाँको चाहिँ अमेरिकन लोक लयरलाई चाहिँ प्रकाशवान बनाइदिए। त्यस्तै हाम्रो यहाँको चाहिँ प्रकृति, हाम्रो यहाँको चाहिँ नि त्यो चाहिँ ल्यान्डस्केपलाई चाहिँ यति सुन्दर, यति चाहिँ नि के अरे विशाल एउटा चाहिँ फलक दिएर चाहिँ उच्च परिष्कार दिएर यसरी कविता लेख्ने चाहिँ माधव घिमिरेलाई चाहिँ राष्ट्रकवि बनाउँदाखेरि त्यस्तो विवाद हुनु नपर्ने हो। हाम्रोमा चाहिँ जेमा पनि अलिकति राजनीतिक जलप लगाइदिने एउटा चाहिँ चलन भएको हुनाले र त्यसमा चाहिँ अलिकति विवाद देखिएको हो। तर मलाई के लाग्छ भने अब कुनै अब राजाले घोषणा गरेको भए पनि उहाँ चाहिँ नि राष्ट्र कविको लागि योग्य एक सुयोग्य एउटा चाहिँ कवि हुनुहुन्थ्यो र उहाँलाई चाहिँ नि राष्ट्र कवि बनाउने भनेको उहाँकै कृतिहरूले बनाएका हुन् उहाँकै कविताले बनाएका हुन् र यसमा चाहिँ अब थोर बहुत विवाद हुनु स्वाभाविकै हो तर यसलाई चाहिँ त्यो राष्ट्र कवित्वमाथि प्रश्न गर्ने ठाउँ चाहिँ म कमै देख्छु।
तपाईँले धेरै लामो समयदेखि धेरै साहित्यकारहरूसँग साहित्यिक सन्दर्भहरूसँग नजिक भएर लेख्दै आउनु भएको छ, अहिले पनि जुन जुन कविहरूको जुन जुन लेखनको तपाईँले दृष्टान्त दिइरहनु भयो त्यसले पनि तपाईँले सरस्वती एकपटक संसारका महत्वपूर्ण साहित्यकारहरू र तिनका उपाधि पदवीहरूमाथि अध्ययन गर्नुभएको तपाईँको यो अहिले भनाएको छनकले पनि पाइन्छ र यो खालको प्रक्रियाले हेरिरहँदाखेरि साहित्यकारहरूमा उत्प्रेरणा जाग्छ, राज्यले चाहिँ कुनै उपाधि दिएर अथवा कुनै सम्मान दिएर साहित्यकारहरूलाई प्रवर्धन गर्नमा झन् जोश अथवा उत्साह थपिन्छ कि यसबाट मान्छेहरू अलि हच्किने खालको कुरा पनि हुन्छ, यो खालको माधव घिमिरेमाथि विश्लेषण र बहस स्वाभाविक होला तर यो खालको बहसले समग्र साहित्यिक क्षेत्र र अरू उम्दा लेखकहरूका प्रति कस्तो प्रभाव पर्न सक्छ?
यस्तो छ, अब राष्ट्रकविको रूपमा माधव घिमिरेलाई अस्वीकार अथवा चाहिँ त्यस्तो गर्न सकिएला तर के छ भने उहाँले जति एउटा हाम्रो चाहिँ नि लोक भावना लोक लय र लोक सम्भावनालाई अभिव्यक्त गरेको कवि अरू को छ त मेरो प्रश्न यो पनि छ र माधव घिमिरेले चाहिँ नि सम्मान पाउँदाखेरि अरू कविहरूले आफूलाई चाहिँ अब मानित महसुस गर्नुपर्ने कुनै पनि कारण छैन र यो चाहिँ अब कविहरूको लागि दिएको एउटा चाहिँ सर्वोच्च एउटा पदवी हो र यसमा हामी अरू साहित्य अनुरागी मात्रै नभएर नेपाली जनमनले नै गौरव गरेको अवस्थामा यसमा धेरै विवाद गरिरहनु पर्ने आवश्यकता म देख्दिनँ। तर के छ भने यहाँ केही क्षुद्रता एउटा चाहिँ नि तुच्छता प्रदर्शन चाहिँ भइरहेको छ। अब कतिपय मान्छेले चाहिँ अब श्रद्धाञ्जली पनि दिएको छ तर त्यसमा कतै पनि श्रद्धा व्यक्त हुँदैन। अब श्रद्धा नै नभएको व्यक्तिमाथि श्रद्धाञ्जली दिनु पनि एउटा हास्यास्पद एउटा चाहिँ कर्म जस्तो लाग्छ। आजभोलि सामाजिक सञ्जालहरूमा त्यस्तो खालको अभिव्यक्तिहरू पनि म देख्छु र यसले चाहिँ हाम्रो चाहिँ नि काव्य परम्परा हाम्रो एउटा आदर्श हाम्रो विश्वासलाई चाहिँ त्यति चाहिँ नि योगदान गर्ला जस्तो मलाई लाग्दैन र यसमा हामी के अरे कविता कर्म गरिरहेका साहित्य कर्म गरिरहेकाहरू सबैले गौरव गर्ने गर्नुपर्छ भन्ने मलाई लाग्छ।
तपाईँ लामो समयदेखि पत्रकारितामा हुनुहुन्छ र साहित्य संस्कृति र कलाको क्षेत्रमा गम्भीर खालको लेखनहरू पनि गरिराख्नु भएको छ, समीक्षा समालोचना गरिराख्नु भएको छ, विश्लेषण गरिराख्नु भएको छ, एकजना कला समीक्षक हुनुहुन्छ। नेपाली मिडियाले चाहिँ राष्ट्रकविलाई कसरी लियो यो 13 दिन?
र राष्ट्रकविलाई उहाँलाई जीवित अवस्थामा पनि मिडियाले राम्रै कभरेज गरेको उहाँको बारेमा लेख्दै आएको हो बोल्दै आएको हो हामीले हेर्दै आएका छौँ र मिडियाले गर्ने भनेको यही नै हो र उहाँको योगदानलाई उहाँको कृतित्वलाई उहाँको व्यक्तित्वलाई प्रकाश पार्नमा कुनै कन्जिसन गरेको छैन। छिटपुट केही अब विवादहरू त्यो हुनु स्वाभाविकै हो, अब यो अभिव्यक्ति स्वतन्त्रताको चाहिँ नै उपयोगको रूपमा पनि म त्यसलाई लिन्छु तर एक शताब्दीको चाहिँ नै साक्षी भएका एउटा कवि त्यसलाई चाहिँ अब उहाँलाई त्यो सम्मान गर्नुपर्ने पनि हो र त्यो चाहिँ मिडियाको तर्फबाट भएको छ र अरू कविहरूलाई पनि त्यसरी नै सम्मान हुन्छ भन्ने एउटा चाहिँ सन्देश चाहिँ दिएको पाउँछु।
जस्तो समाजमा त भनिन्छ नि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने जस्तो आफ्नो चेतनाको स्तरले छाम्ने हो, कुनै लेखकको कृति पढ्ने भनेको नि त्यो कृतिमा जुन दर्शन चिन्तन जुन खालको साधना देखिन्छ त्यो साधनालाई बोक्न सक्ने पाठकीय चेतनाको पनि आफ्नो कुरा होला, तर त्यो हुँदाहुँदै पनि राज्य स्तरबाट राष्ट्रपतिज्यूले गहिरो सरोकार देखाउनु भयो, प्रधानमन्त्रीज्यूले देखाउनु भयो, विपक्षी दलका नेताले देखाउनु भयो, अरू मिडियाले देखायो, अरू मान्छेहरूले, त्यस हिसाबले हेर्दाखेरि त उहाँलाई एक प्रकारको राज्यको मूल प्रवाहले त स्वीकारेको देखियो नि?
होइन, त्यो अस्वीकार गर्नुपर्ने कुनै कारणै छैन, खालि के छ भने पदवी कसले दियो भन्ने कुरामा हाम्रो विवाद देखिएको छ। माधव घिमिरेको कवित्वमाथि प्रश्न गरेको अहिलेसम्म मैले थाहा पाएको छैन, उहाँको चाहिँ कविताहरू अब हामी त केटाकेटीदेखि नै अब पाठ्यक्रममा पनि भएको कविता थिए, त्यो हामीले नेपाली कविता भन्ने चिनेकै माधव घिमिरेको कविताबाट हो. हामी चाहिँ जो कविता लेखिरहेका छौँ ती तिन उनीहरूको चाहिँ एउटा चाहिँ अब दृश्य अदृश्य गुरु नै माधव घिमिरे हुन्. त्यस कारणले गर्दाखेरि त्यो सरकारले राज्यले गर्ने त त्यो गरेकै हो. त्यो कस्तो नै राजा को शासनकाल के अरे शासनकालमा चाहिँ धेरै राजनीतिक निर्णयहरू भए, धेरै चाहिँ नियुक्तिहरू भए, तर ती सबै चिजहरू गणतान्त्रिक व्यवस्था आउँदाखेरि ती सबै चिजहरूलाई खारेज गरियो, तीलाई अस्वीकार गरियो. तर राष्ट्र कविको जुन निर्णय भएको थियो त्यो निर्णय चाहिँ यथावत रह्यो. यसले के देखाउँछ भन्दाखेरि त्यो चाहिँ एउटा उचित निर्णय थियो, उपयुक्त निर्णय थियो भन्ने चाहिँ सन्देश त्यसले नै दिएको छ. र यसमा चाहिँ अब खासै चाहिँ अब नेपाली समाजले मात्र नभएर नेपालको सरकारले अन्त यो सर्वस्वीकार्य छ भन्ने नै देखियो.
तर उहाँले जीवनकालभरि त्यो कुराको चाहिँ कहीँ कतै प्रतिवाद गर्नु भएन, यसको अर्थ के हुन सक्छ?
उहाँ चाहिँ आफ्नो खानामा केन्द्रित हुने कवि हो. उहाँ चाहिँ नि एउटा रचनालाई पनि लामो परिष्कार दिएर लामो समय दिएर अनि निकाल्ने एउटा कवि हो. अब जस्तो चाहिँ उहाँको महाकाव्यको कुरा आउँछ, मन्दकान्त के अरे महाकाव्यको लामो चर्चा छ उहाँको. मैले सुनेकै 25-30 वर्ष भयो अहिलेसम्म उहाँको निस्केको छैन. यसको मतलब के हो भने उहाँ एकान्तिक, उहाँ आफ्नो काव्य साधनामा लीन हुने एउटा चाहिँ साधक भएको हुनाले उहाँले चाहिँ यसमा प्रतिवाद उहाँले बुझ्नु भएको थियो. कस्तो हुन्छ भने जसलाई सबै थोक थाहा छ त्यो चुच्चा बस्छ, जो जसलाई कम थाहा छ र कम केही पनि थाहा छैन त्यो चाहिँ धेरै हल्ला गर्छ. त्यो त्यही भएको जस्तो लाग्छ मलाई. उहाँले प्रतिवाद गर्नुपर्ने कुनै कारण छैन, कसैलाई चुच्च नबुझ्न सक्छ कुनै पनि निर्णयमा, कुनै पनि कुरामा. तर उहाँले चाहिँ एउटा आफ्नो चाहिने साधनामै केन्द्रित हुनुभयो र त्यो यसमा प्रतिवाद गर्ने आवश्यकता पनि देख्नु भएन जस्तो मलाई लाग्छ.
जस्तो उहाँ जीवित हुँदा पनि उहाँलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका कार्यक्रममा उपस्थित हुने कविहरू कतिपयले त्यही राष्ट्रकविज्यू भनेर सम्बोधन गर्थे. कविले चाहिँ कतिले कविवर कवि माधव घिमिरे मात्रै भनेर राष्ट्रकवि नभनेर निस्केको पनि अवस्था थियो. उहाँ सुनिरहनुहुन्थ्यो र हेरिरहनुहुन्थ्यो. त्यो मञ्चहरूमा हुने त्यही विभाजनमा पनि, त्यही स्वीकारोक्ति अस्वीकारोक्तिका बीच पनि उहाँको त्यो बडी ल्याङ्ग्वेजमा पनि कुनै परिवर्तन देखिँदैन थियो.
त्यो महान कविहरूको लक्षणै थियो मलाई जस्तो लाग्छ. उहाँको त्यो विशालता त्यसमा प्रदर्शन भएको. राष्ट्र कवि राज्यले दिएको हो, उहाँले मागेर लिनुभएको होइन. उहाँले चाहिँ इच्छा देखाएर राज्यले चाहिँ निवेदन दिएर दिएको पनि होइन. एउटा राज्यले गर्नुपर्ने कर्तव्य पुरा गरेको हुनाले उहाँले चाहिँ त्यसमा प्रतिवाद गर्नुभएन. अथवा राष्ट्र कविको बारेमा आएका विवादमाथि उहाँले चाहिँ त्यो बिच लगाउने अथवा चाहिँ एउटा तर्क वितर्क गर्ने त्यो समय फुर्सद उहाँलाई भएन पनि होला, अथवा उहाँले त्यसमा चाहिँ धेरै विवादमा आउन चाहने कवि होइन उहाँ.
अब यो जुन विरासत माधव घिमिरेसँग छ, एउटा पुस्ताको अन्त्य हो, एउटा कालखण्डको अन्त्य हो, र अब नेपाली साहित्य अहिले जो लेखिरहेछन् अब त्यसपछि एउटा युग देवकोटा, लेखनाथ, सम, रिमाल जसले गद्य कवितालाई सशक्त बनाउनुभयो, भूपी शेरचनहरूको त्यो एउटा युग सकिएर अब तल्लो युग अर्को नयाँ युगको बीचमा अब नयाँ युगमा अन्तर्मन्थन हुने, नयाँ युगमा चेतनाहरूमा अभ्यास गरिने, राष्ट्रिय चिन्तन र राष्ट्रिय भावधारा र राष्ट्रिय एकीकरणका निम्ति साधना गर्ने मान्छेहरू पनि युवा पुस्तामा छन् म देख्छु र अत्यन्त आशावादी देख्छु. तर अब तपाईँ के भन्नुहुन्छ, तन्नेरी पुस्ताले त्यो राष्ट्रिय चिन्तनको जुन एउटा अघिल्लो मैले नाम लिएका मान्छेहरूले लेखेको, गरेको, बोलेको, सम्बोधन गरेको र नेपाली हुनुको हाम्रो गौरव यो हो भनेर प्रतिपादन गरेको त्यो जुन सामर्थ्यको पुस्ता सकिएर अब तल्लो पुस्तामा आएको छ, त्यो पुस्ताले त्यो विरासतलाई जोगाएर हामी बाँचेको समय लेख्ने सामर्थ्य चाहिँ कति देख्नुहुन्छ?
अब हाम्रो एउटा लामो परम्परा छ, हाम्रो एउटा काव्यको एउटा धारा नै बनिसकेको छ र त्यसमा चाहिँ हामीले अब प्रतिभा एउटा साधना अभ्यासबाट चाहिँ अब त्यो चुली हामीले भेटाउन नसक्ने भन्ने कुरा छैन. त्यसमा अथाह सम्भावनाहरू छन्. हाम्रा कविहरू अहिले खास गरेर छन्द कवितामा चाहिँ एउटा चाहिँ विशाल एउटा चाहिँ वृक्ष एउटा विशाल टाकुरा बनिसकेको चाहिँ माधव घिमिरेको निधन अब चाहिँ एउटा त्यसले चाहिँ नि एउटा स्वाभाविक रिक्तता त महसुस गर्न सकिन्छ. तर हाम्रा कविहरू, नयाँ कविहरू जस्ता नारायण के अरे माधव घिमिरे भन्दा पछिल्लो पुस्ताका कविहरू र अहिले भर्खर उदाएका नवोदित कविहरूले चाहिँ त्यो छन्दको छन्दलाई अझ चम्काइरहेको म देख्छु. अब खण्डकाव्य, लामो काव्य अथवा चाहिँ महाकाव्यले अहिले पनि लेखिरहेकै छ र त्यस कारणले गर्दा हामी जहिले पनि अब आशावादी नै हुनुपर्छ र त्यो विरासत, त्यो चाहिँ ऐतिहासिक एउटा के अरे दायित्व चाहिँ हाम्रो छन्द कविहरूले निर्वाह गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ. त्यो अहिलेको समय अलिकति धेरैतिर बाँडिनुपर्ने र धेरै चाहिँ यो प्रविधिले धेरै मान्छेलाई चाहिँ अल्मलाइरहेको अवस्थामा पनि राम्रा कविहरूले चाहिँ आफ्नो साधना रोक्नु भएको छैन. सुन्दर रचनाहरू दिएर जनमनको चाहिँ नै जनताको मन जितिरहनु भएकै छ र त्यो चाहिँ नै अहिले पनि सामाजिक सञ्जालहरू हेर्दाखेरि त्यो छन्दको चाहिँ नै समय चाहिँ अझै चाहिँ नै उज्जवल भएको म देख्छु.
अन्तमा माधव घिमिरेसँगको तपाईँको छोटो कुनै संस्मरण छ? धेरै पटक भेट्नुभयो जीवित अवस्थामा, धेरै पटक लेख्नुभयो माधव घिमिरेमाथि, तपाईँका आलेखहरू पढेर उहाँ प्रफुल्लित हुनुभयो, खुसी हुनुभयो, चर्चाहरू गर्नुभयो. तपाईँ कुनै छोटो सम्झना केही छ भने संक्षेपमा राखिदिनु न.
यसो त के नवराज भाइ, मेरो चाहिँ कस्तो भने अब धेरै क्षति मैले भेटेँ. म चाहिँ म लमजुङको, म गोर्खाको भएन, मलाई गोर्खाली भनेर होइन एकदमै स्नेह गर्नुहुन्थ्यो र यस्तो म चाहिँ अब अलिकति आलोचनात्मक कुराहरू पनि लेखिदिने, कहिलेकाहीँ अब यस्तो विवाद पनि गर्न रुचाउने व्यक्ति भएको हुनाले मेरो रचनामा अलिकति लाइनमा उहाँले कहिलेकाहीँ के अरे चित्त दुखाउनु पनि हुन्थ्यो अथवा असहमति पनि राख्नुहुन्थ्यो र उहाँ चाहिँ नि अनि पछिल्लो समय 73 सालमा हेर्दाखेरि चाहिँ उहाँले चाहिँ त्यो समय दिन अलि हिचकिचाउनु भयो अनि मैले चाहिँ 2-3 चोटि रिक्वेस्ट गरेँ हजुरको बारेमा म थोरै कुरा गर्छु, लामो समय लिन्न, हजुरको समय महत्त्वपूर्ण छ भनेर अलिकति गरेँ. 5 मिनट दिन्छु नि तपाईँसँग भनेर बोलाउनु भयो घरमा अनि मसँग क्यामराम्यान साथी हुनुहुन्थ्यो, रवि मानन्दर हुनुहुन्थ्यो, उहाँ र म गयौँ अनि कुरा गर्दै जाँदा उहाँले चाहिँ नि 2 घन्टा समय दिनुभएछ मलाई अनि मैले 5 मिनट लिन्छु भनेको 2 घन्टा भयो, के गरौँ कविवर भनेर भन्दाखेरि चाहिँ उहाँले होइन अझै क्वेसनहरू होला सोधौँ न के छ र म जति पनि समय दिन्छु भनेर भन्नुभयो. त्यस्तो खालको उहाँको चाहिँ
हुन्छ. यहाँले बडो मिठो विश्लेषण गरिदिनु भयो, समय दिनुभयो राजकुमारजी, धेरै धेरै धन्यवाद.
हस्
हुनुहुन्थ्यो उहाँ हुनुहुन्थ्यो राजकुमार बानिया, उहाँसँग हामीले राष्ट्रकवि र राष्ट्रकवि पदवीको सन्दर्भमा कुराकानी गऱ्यौं. गेटे शेक्सपियर हुँदै भारतमै पनि 8 जना मान्छेलाई राष्ट्रकवि भनिएको सन्दर्भ उठाएर हामीले कुरा गऱ्यौं. तमिल र कन्नड भाषाका कविहरूलाई समेत राष्ट्रकवि भनिएको सन्दर्भ उठायौं र राष्ट्र भनेको सांस्कृतिक अवधारणा हो, पहिचान विश्वास हुनु आवश्यक छ र सांस्कृतिक चेतना र भूगोलको ज्ञान हुन जरूरी छ कविहरूमा भन्ने सन्दर्भमा हामीले विश्लेषण गर्यौं र आज हामीले श्रद्धाञ्जली अर्पण गर्यौं. फेरि एकपटक आजको लागि अन्तर्सम्वाद यही सकिन्छ. राजकुमारजीलाई फेरि एकपटक धन्यवाद, मेरा प्राविधिक साथी काशीराम आचार्यलाई धन्यवाद भनेर म नवराज लम्साल विदा माग्छु. अब यहाँहरूले केही विज्ञापन र सूचनाहरू सुन्न सक्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 7 बजेको समाचार. सुन्दै गर्नुहोस् रेडियो नेपाल. नमस्कार.